नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल मंगसिर महिनाको 19 गते सोमबार, तदनुसार 2022 डिसेम्बर 5 तारीक, नेपाल सम्वत 1143। कार्यक्रममा पहिलो समाचार लिँदैछौ। कान्तिपुरबाट भारतले महाकाली धकेल्दा सरकार मुक्तर्षक शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ। एक वर्षमा तेस्रो पटक वारीपारी ढुंगा हनाहान, चार नेपाली बालक घाइते, कूटनैतिक पहलबाट समाधानको सट्टा सरकार रमिते बन्दा अप्रिय घटनाको जोखिम, उपशीर्षक दिँदै कान्तिपुर अगाडि लेख्छ। महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा सरकार मुक्तर्षक बनेको छ। पछिल्लो एक वर्षमा मात्र 3 पटक वारीपारी ढुंगा हनाहान भएका छन्। वार्ताबाट समस्या समाधान गर्न कूटनैतिक पहल नगरी सरकार रमिते बनेकाले अप्रिय घटनाको जोखिम बढ़ेको छ। महाकालीमा आएको बाढ़ीले 2070 असार 2 दार्चुला सदरमुकाम खलंगा बजार डुबाएको थियो। बाढ़ीले महाकालीको धार नेपालतर्फ धकेल्दा नेपाली भूभाग नदी पारी पुगेको थियो। बाढ़ी आएको 7 वर्षपछि दुवै देशका नापी, परराष्ट्र र गृह मन्त्रालयका अधिकारी सम्मिलित संयन्त्रले महाकालीको धारबारे नाप नक्सा परीक्षण गरेको थियो। त्यसक्रममा नेपालको करिब 200 रोपनी भूभाग भारततर्फ परेको पुष्टि भएपछि प्रतिवेदन पूरा नहुँदै भारत पन्छिएको थियो। यो विषयमा कोशिश गर्दा भारतीय पक्ष प्रक्रिया विहीन रहेको नापी विभागका अधिकारीहरूको भनाई छ। नदीको स्वाभाविक बहावले बनाएको बगरमा तटबन्ध उठाएर भारतले सड़क बनाउन लागेको छ। यसले नदीको सिमाना मात्र मिचिएको छैन, महाकाली अब नेपालतर्फको भूभागबाट मात्र बग्ने अवस्था आएको छ। खलंगा बजार र आसपासका क्षेत्रमा बाढ़ी र कटानको जोखिम बढ़ेको छ। त्यसैको विरोधमा खलंगा क्षेत्रका बासिन्दा आन्दोलित हुँदै आएका छन्। भारतले बनाइरहेको संरचना अन्तर्राष्ट्रिय सन्धि विपरीत छ। हेलसिन्की सन्धि 1962 एकअर्कालाई प्रतिकूल असर पर्ने र नदी तथा खोलाको प्राकृतिक धार परिवर्तन हुने गरी सीमा क्षेत्रमा संरचना बनाउन नपाउने भनेको छ। सन्धिमा नेपाल र भारत दुवै पक्ष राष्ट्र हुन्। प्राकृतिक प्रकोप तथा वित्तीय रोकथाम तथा नियन्त्रणका लागि कुनै संरचना बनाउनै परे एक अर्को मुलुकसँग समन्वय र सहमति लिनुपर्ने हुन्छ। तर भारतले महाकाली क्षेत्रमा अन्तर्राष्ट्रिय कानून विपरीत बल मिच्याई गरेको छ। दुई देशका स्थानीय बासिन्दाबीच तनाव बढ़ेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढ़ प्रशासनलाई एक वर्ष अघि पठाएको पत्रको जवाफ अझै आएको छैन। उल्टै भारतीय पक्षले संरचना निर्माणलाई द्रुत गतिमा अघि बढ़ाएको छ। यसप्रति परराष्ट्र मन्त्रालयले चासो नै दिएको छैन। तटबन्ध बनाउन भारतकै अरूण कन्स्ट्रक्सन कम्पनीले 80 करोड़ भारूमा ठेक्का पाएको छ। सोही कम्पनीले भारतीय सशस्त्र सीमा बल एसएसबीको पहरामा निर्माण अघि बढ़ाइ रहेको छ। नदीको पल्लो किनारबाट 7 देखि 10 मिटर यता आएर बनाइएको संरचना झोलंगे पुलको 1/3 भन्दा बढ़ी क्षेत्रमा आएको छ। 2078 फागुन 24 भारतीय निर्माण कम्पनीले नदीभित्रै एक्जाभेटर लगेर खन्न थालेपछि नेपालतर्फबाट विरोध शुरू भएको थियो। त्यति बेला पनि दुवैतर्फ ढुंगा हनाहान भएको थियो। त्यसअघि पुसमा पनि यस्तै घटना भएको थियो। एक वर्ष नपुग्दै हिजो पुनः दुईतर्फी ढुंगा हनाहान भएको छ। हिजो अपराह्न 4 ढुंगा हनाहान भएको थियो। पारीबाट हानिएको ढुंगा लागेर बांगा बगर स्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका 4 बालक घाइते भएका छन्। भारतले महाकाली धकेल्दा सरकार मुखदर्शक, कान्तिपुरले मुख्य समाचार बनाएको छ। प्रदेशमा समानुपातिकबाट 76% महिला आउँदै नयाँ पत्रिकाको मुख्य खबर हो यो। प्रदेश सभामा समानुपातिक प्रणालीबाट चुनिने 220 सांसद मध्ये करिब 76% महिला आउने भएका छन्। प्रदेश सभाका कुल सदस्य मध्ये 33% महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ। दलहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट वितरणमै चरण उपेक्षा गरेका थिए। त्यसमध्ये पनि निर्वाचित हुनेको संख्या अत्यन्त न्यून भएपछि महिला उपस्थितिको पूर्ति समानुपातिकबाट गर्नुपर्ने बाध्यता दलहरूलाई छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षबाट एकजना पनि महिला निर्वाचित भएका छैनन्। प्रदेशमा समानुपातिकबाट 76% महिला आउँदै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। सरकार गठनका 6 विकल्प शीर्षक दिँदै नागरिकले मुख्य खबर बनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगेसँगै प्रमुख राजनैतिक दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। निर्वाचन परिणाम कुनै एक दलको पक्षमा आएन नै तालमेल गरेका गठबन्धनले पनि सरकार गठनका लागि बहुमत पुर्याउन सकेनन्। नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी दुवै गठबन्धनको पक्षमा स्पष्ट बहुमत नआउँदा नयाँ सरकार गठनका लागि कस्तो गठबन्धन बन्छ भन्ने यकिन हुन सकेको छैन। निर्वाचन परिणाम अनुसार प्रतिनिधि सभामा कांग्रेस प्रत्यक्ष 57 र समानुपातिक गरी 89 सीट सहित ठूलो दलको हैसियतमा रहनेछ। एमाले प्रत्यक्ष 44 र समानुपातिक गरी 78 सीट सहित दोस्रो ठूलो दल बन्नेछ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ दोलखाको परिणाम आउन बाँकी छ। त्यहाँ माओवादी केन्द्रका उम्मेद्वारले अग्रता लिएका छन्। माओवादी केन्द्र प्रत्यक्ष 17 र समानुपातिक गरी 31 सीट सहित तेस्रो ठूलो दल हुनेछ। दोलखामा माओवादी उम्मेद्वार गंगा कार्कीले जीत निकाले। प्रतिनिधि सभामा उसका सांसद 32 हुनेछन्। नेकपा एकीकृत समाजवादी नेकपा एसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ 10 सीट जितेको छ। उसले समानुपातिकतर्फ सीट पाउने सम्भावना टरेको छ। त्यस्तै प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रत्यक्ष 7 र समानुपातिक सहित 21, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रत्यक्ष 7 र समानुपातिक सहित 14 जना, त्यसै गरी जनता समाजवादी पार्टीका प्रत्यक्ष 7 र समानुपातिक सहित 12, जनमत पार्टीका प्रत्यक्ष 1 र समानुपातिक सहित 5 जना सदस्य रहनेछन्। यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका 4, नागरिक उन्मुक्ति पार्टीका 4, स्वतन्त्र 5 र नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका 1-1 सदस्य प्रतिनिधि सभामा रहनेछन्। लोसपा, नागरिक, नेमकिपा र जनमोर्चाले प्रतिनिधि सभा समानुपातिकतर्फ सदरमतको 3% नल्याएको सीट पाउने नलिएकाले सीट पाउने सम्भावना टरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन परिणाम अनुसार संविधानको धारा 76(1) अनुसार एकल बहुमतको सरकार गठनको बाटो बन्द भएको छ। संसदमा कुनै पनि दलको एकल बहुमत नभएकाले अब संविधान को धारा 76(2) अनुसार दुई वा दुई भन्दा बढ़ी दल मिलेर सरकार गठन गर्नुपर्छ। धारा 76(2) अनुसार पनि कुन कुन दल मिलेर सरकार गठन हुन्छ भन्ने स्पष्ट चित्र देखिएको छैन। कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनले नै नयाँ जनादेश अनुसार अर्को सरकार गठन गर्ने अनुमान गरिएको छ। तर सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको शुक्रबार बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको नेतृत्व गरेको एमाले सहितका दलसँग वार्ता गर्ने गरी सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको छ। यो निर्णयले माओवादी केन्द्र र एमाले मिलेर नयाँ सरकार गठन गर्ने सम्भावनाको पनि ढोका खोलिदिएको छ। सरकार गठनका 6 विकल्प नागरिकले मुख्य खबर बनाएको छ। यसै गरी कांग्रेस गठबन्धनमा गड़बड़ी, दहाल मिशन प्रधानमन्त्री शीर्षकमा नागरिककै अग्रपृष्ठमा खबर छ। नयाँ सरकार गठनका लागि छलफल अघि बढ़ेसँगै दलहरूले शक्ति बाँडफाँड भन्दै प्रमुख दलहरूमा दावी गर्न थालेका छन्। निर्वाचन परिणामबाट प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठूलो दल हुने भएको छ। कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बनाउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेकपा एसले समानुपातिक वितरण प्रणालीका आधारमा प्रमुख पदहरू बाँडफाँड हुनुपर्ने दावी प्रस्तुत गर्न थालेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो 2.5 वर्षका लागि प्रधानमन्त्री दावी गर्नुभएको छ। नेकपा एसले सम्म राष्ट्रपति, त्यो नभए सभामुख दावी गर्ने भएको छ। माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुल्ला गरी कसरी पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्नुहुन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ। सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि दाहालले प्रधानमन्त्री पदलाई मुख्य मिशन बनाउनु भएको छ। कांग्रेस गठबन्धनमा गड़बड़ी, दाहाल मिशन प्रधानमन्त्री शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। यता कान्तिपुरले दाहालको दोहोरो दाउ शीर्षक दिँदै अग्रपृष्ठमा खबर बनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ करिब 10% मात्र सीट जितेपछि मनोबल केही खस्किए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको महत्वाकांक्षा कमजोर भएको छैन। गठबन्धनबाटै प्रधानमन्त्री बन्ने प्रयासमा लाग्नुभएका उहाँले अन्यथा विकल्प पनि खोज्न सक्ने सन्देश दिइरहनु भएको छ। दाहालको दोहोरो दाउ कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। एक साता नबित्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो निर्णयको खण्डन गरेको छ। शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ। पेरिस डाँडा कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सबै राजनैतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो। अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेका माओवादी केन्द्रको निर्णय आइतबारको बैठकबाट भने खण्डन गरिएको छ। पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि संसदमा रहेका सबै दलसँग खुल्ला रूपमा छलफल एवं सहकार्य गर्न सबै विकल्प खुल्ला रहेको जानकारी पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्ण बहादुर महराले बताउनु भएको थियो। तर आइतबारको बैठक पश्चात पार्टी महासचिव देव गुरूङले पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको भन्दै महराको अभिव्यक्तिको खण्डन गर्नु भएको हो। एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय राजधानीले अग्रपृष्ठमा खबर बनाएको छ। मल छ भनिन्छ तर छैन, अन्नपूर्णले मुख्य समाचार बनाएको छ। किसानलाई यति बेला गहुँ छर्ने चटारो छ तर मल पाउन सकेका छैनन्। सरकारी निकायको तथ्याङ्कले गोदाममा मल मौजदात छ भन्छ। बिक्री वितरणको परिणाम पनि ठूलै देखाइन्छ। किसानको हातमा भने कनिका जति पनि पर्दैन। उल्टै कालोबजारीको सामान किन्न बाध्य हुन्छन्। सरकारले बेलैमा मल आपूर्ति नगर्दा वर्षेनी उही समस्या भोग्नु परिरहेको छ। विज्ञ भन्छन् सरकारलाई समस्या थाहा भए पनि किसानप्रति गम्भीर बनेन। मल छ भनिन्छ तर छैन, अन्नपूर्णले मुख्य समाचार बनाएको छ। निजी क्षेत्र राष्ट्र बैंक तनाव, अर्थतन्त्र झनै अझै समस्यामा, कारोबारले मुख्य समाचार बनाएको छ। केही दिन अघि सार्वजनिक कार्यक्रममै नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अझै केही समय लचिलो नहुने संकेत गर्नुभयो। अर्थतन्त्रको अवस्थामा सामान्य सुधार आए पनि दिगो सुधारको अवस्था नरहेको भन्दै नीति लचिलो नबनाउने उहाँले बताउनु भएको थियो। निजी क्षेत्र विरोधमा उत्रिएका बेला राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा नीति लचिलो नबनाएपछि यतिखेर फेरि आन्दोलनको तयारी भइरहेको छ। 11 महिना लामो सवारी साधन आयात प्रतिबन्ध झेलेका व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन्। आइतबार मात्रै नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले निजी क्षेत्रको माग सम्बोधन नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई भेटी माग सम्बोधन गर्न तथा मुलुकको अर्थतन्त्र जोगाउन आग्रह गरेको छ। महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले समेत अर्थतन्त्रमा विद्यमान समस्या सम्बोधन गर्न नसकेको अर्थमन्त्री शर्मालाई जानकारी गराउनुभयो। निजी क्षेत्र राष्ट्र बैंक तनाव, अर्थतन्त्र अझै समस्यामा, कारोबारले मुख्य खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा, रवि लामिछाने नागरिकता प्रकरण छानबिन गर्न अख्तियारले पठायो गृह र परराष्ट्रलाई पत्र, शीर्षकमा राजधानीको अग्रपृष्ठमा समाचार छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ। आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। मा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताउनुभयो। अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकता सम्बन्धी विवाद के हो भनी पत्र पठाएको उहाँले बताउनुभयो। आयोगमा लामिछाने सन् 2018 अमेरिकी नागरिक रहेको तर उहाँले सन् 2015 नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो। रविले सन् 2014 अमेरिकी राहदानी लिएर नेपाल आएर सन् 2015 नेपाली राहदानी लिएको पाइएको छ। एउटा देशको नागरिकता खारेज नहुँदै अर्को देशको नागरिकता लिन र राहदानी लिन पाइँदैन। लामिछानेले भने सन् 2014 अमेरिकी राहदानी लिएर सन् 2015 नेपाली राहदानी पनि लिएको देखिन्छ। विदेशी राहदानी नै खारेज नभई उहाँले कसरी नेपाली राहदानी लिनुभयो भन्ने विषयमा गृह र परराष्ट्रले अब छानबिन प्रक्रिया अगाडि बढ़ाउनेछ। रवि लामिछाने नागरिकता प्रकरण छानबिन गर्न अख्तियारले पठायो गृह र परराष्ट्रलाई पत्र, राजधानीको अग्रपृष्ठमा खबर छ। यसै गरी राजधानीमै 1600 किलोमिटरमा अप्टिकल फाइबर शीर्षक दिँदै अर्को समाचार छ। नेपाल दूरसंचार प्राधिकरणले ग्रामीण दूरसंचार कोष मार्फत 1656 किलोमिटर सूचना महामार्ग निर्माण अप्टिकल फाइबर बिछ्याउने कार्य गर्दा 2,09,38,67,000 रूपियाँ खर्च गरेको छ। प्राधिकरणले तीनवटा प्याकेजमा मध्य पहाड़ी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने गरी कुल 9,89,17,00,000 सम्झौता गरेको थियो। सम्झौता बमोजिम हालसम्म 77% मात्रै कार्य प्रगति भएको छ। प्राधिकरणले तय गरेको सूचना महामार्गको तीनवटा प्याकेज मध्ये पहिलो प्याकेजमा प्रदेश एक मधेस र बागमती प्रदेशमा 60.85% सम्पन्न भएको जनाएको छ। 1600 किलोमिटरमा अप्टिकल फाइबर शीर्षकको समाचार राजधानीमा रहेको छ। आजदेखि सम्पत्ति शुद्धिकरण रोकथामको प्रभावकारिता मूल्यांकन शीर्षकको समाचार नयाँ पत्रिकामा छ। नेपालमा सम्पत्ति शुद्धिकरण रोकथामको प्रभावकारिताको मूल्यांकन आजदेखि हुँदैछ। यसका लागि वित्तीय कार्यवाही कार्यदल एफएटीएफको एशिया प्रशान्त क्षेत्र हेर्ने एपीजी एशिया पेसिफिक ग्रुपका सचिवालय प्रतिनिधि सहित 10 सदस्यीय मूल्यांकन टोली अनसाइट भिजिटका लागि काठमाण्डु आइसकेको छ। एफएटीएफ सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीमाथि निगरानी गर्ने तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य प्रवर्धन गर्ने अन्तर्राष्ट्रिय संयन्त्र हो। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाममा नेपालको प्रयास र त्यसको प्रभावकारिताको मूल्यांकन गर्नेछ। आजदेखि सम्पत्ति शुद्धिकरण रोकथामको प्रभावकारिता मूल्यांकन नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। आर्थिक समानताले महिला हिंसा शीर्षकको समाचार कारोबारमा छ। महोत्तरी औरहिकी नेहा चौधरी विवाह बन्धनमा बाँधिएको 8 महिना पुग्न बाँकी छ। वहाँका पति पंकज चौधरी काठमाण्डू स्थित ग्राण्डी र नर्विक अस्पतालका जनरल फिजिसियन हुनुहुन्छ। चौधरीले दाइजोको निहुमा शारीरिक र मानसिक यातना दिएपछि वहाँ न्यायको खोजीमा भौतारी रहनु भएको छ। गोर्खाकी तुलसा भण्डारी नाम परिवर्तन हाल युरोपमा बस्नुहुन्छ। बिहे अघि वहाँले कमाएको सम्पत्ति सबै श्रीमानको नाममा नामसारी गरिदिएको निहुमा बिहे भएको एक महिना पनि नपुग्दै शारीरिक र मानसिक हिंसा सहनु पर्यो। विवाह भएको 15 दिन नपुग्दै सबै सम्पत्ति आफ्नो नाममा गर्नुपर्ने भन्दै श्रीमानबाट हिंसा सहे। विवाह अगाडि कमाएको मेरो सम्पत्तिमाथि मेरो हक नहुने, हिंसाबाट मुक्त हुनका लागि मैले डिभोर्स दिने तयारी गरिरहेको छु, उहाँले भन्नुभयो। भण्डारीकै घटनासँग मिल्दोजुल्दो छ चर्चित लोक गायिका बबिता बानिया जेरीले भोग्नु भएको समस्या पनि। जेरीले केही साता अघि मात्रै श्रीमानसँग डिभोर्स गर्नुभएको छ। आफूले कमाएको सम्पत्ति आफ्नो स्वामित्वमा कायम होस् भन्दा मानसिक र शारीरिक हिंसा सहनुपर्ने र यी त समाजका केही उदाहरण मात्रै हुन्। आर्थिक रूपमा सबल र आफ्नो खुट्टामा उभिन सक्ने महिलाहरू भने हिंसा सहेर सम्बन्ध बचाउन चाहनेहरू कम छन्। आर्थिक असमानताले महिला हिंसा कारोबारको अग्रपृष्ठमा खबर छ। बागबजार क्षेत्रको पार्किङ आजबाट सिटी मार्केटमा शीर्षकको समाचार रहेको छ। नेपाल समाचार पत्रमा 4 दिन अघि खाली गराइएको बाग बजारको सड़कको पार्किङ आज रत्न पार्क स्थित सिटी मार्केटको भूमिगत तलामा हुने भएको छ। व्यापारीको व्यापक दबावपछि महानगरले तत्कालका लागि सिटी मार्केटको बेसमेन्ट खाली गर्न शुरू गरेको हो। काठमाण्डू महानगरपालिका प्रहरी बल प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सिटी मार्केटमा पार्किङ गर्ने व्यवस्था गर्न लागेको जानकारी दिँदै भन्नुभयो, आइतबारदेखि बेसमेन्ट खाली गर्न शुरू गरेका छौं। बागबजार क्षेत्रको पार्किङ आजबाट सिटी मार्केटमा नेपाल समाचार पत्रमा खबर रहेको छ। किन घट्यो रेमिट्यान्स शीर्षकको समाचार छ। अन्नपूर्णको अर्थ पृष्ठमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ़दै गए पनि रेमिट्यान्स भने घटेको छ। देशमा उत्पादन वृद्धि हुन नसक्दा रेमिट्यान्सबाट अर्थतन्त्र धानिएको छ। सन् 2022 कुल गृहस्थ उत्पादन जीडीपीको अनुपातमा करिब 22% रेमिट्यान्स भित्रिएको विश्व ब्याङ्कले जनाएको छ। किन घट्यो रेमिट्यान्स अन्नपूर्णको अर्थ पृष्ठको खबर हो यो। 8 वर्षदेखि एमडीएमएसको अन्यल कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। मोबाइल फोनहरूको स्तर स्वीकृति दर्ता र अन्य व्यवस्थापनका लागि नेपालमा 2065 सालदेखि नै अनेक प्रयास भइरहे जस्तो देखिए पनि त्यसले ठोस परिणाम दिन सकेको देखिँदैन। नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याउन झण्डै 10 वर्ष समय लगाउँदा यो प्रणाली नै पुरानो र मिति गुज्रिने अवस्थामा पुगेको छ। 8 वर्षदेखि एमडीएमएसको अन्यल कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। कार्यक्रममा अब सम्पादकीय व्यापारी सांसदलाई स्वार्थ बाँझिने जिम्मेवारी नदिऊ शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभामा उल्लेख्य संख्यामा उद्योगी व्यापारी र निर्माण व्यवसायीहरू निर्वाचित भएसँगै उहाँहरूको स्वार्थको द्वन्द्वबाट आगामी संसद र सरकार कसरी बस्नेछन् भन्ने सवाल उठेको छ। निश्चित विधामा अनुभव हासिल गरेकाहरू कानून बनाउने थलोमा पुग्नु वा कार्यपालिकामै सम्मिलित हुनु आफैमा अन्यथा पक्कै नभए पनि को सृजनशील उपयोग भएको दृष्टान्त खोज्न मुस्किल छ। हाम्रो आफ्नै अनुभव भन्छ नाफामुखी पेशामा भएकाहरू संसद र सरकारमा पुगेपछि सोझै स्वार्थ बाँझिने गरी नीति निर्माण तथा निर्णय प्रक्रियाहरूमा हावी भएका छन्। यही नमिठो विगतबाट यसपालिको सरकार र संसदलाई जोगाउनु अबको चुनौती हो। व्यापारी सांसदलाई स्वार्थ बाँझिने जिम्मेवारी नदिऊ कान्तिपुरले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा सुरेन्द्र पौड्याललाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।